श्रोताबृन्द नमस्कार। नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय शिक्षा तथा मानव स्रोत विकास केन्द्रबाट सञ्चालित शैक्षिक रेडियो कार्यक्रममा हार्दिक स्वागत गर्दछु। आदरणीय श्रोता, आज हामी माध्यमिक शिक्षा परीक्षा एसईईको नतिजामा केन्द्रित विश्लेषणात्मक नाटक एसईईको नतिजा किन खस्क्यो प्रस्तुत गर्दैछौँ। यसका लेखक हुनुहुन्छ डाक्टर खगराज बराल। नाटकमा भाग लिने पात्रहरू गोविन्द प्रसाद अर्याल, नारद प्रसाद धमला, भीमादेवी कोइराला, विनिता पोखरेल र कृष्ण अधिकारी।
हेलो हेलो रेणुका मैडम, नमस्कार।
हेलो हेलो नमस्कार, मैले त चिन्दिन त, को बोल्नु भएको होला?
म विनोद, क्या विनोद, अघिल्लो पटक चौतारीमा हामीले कहाँ गए ती लाखौँ बालुवालिका भनेर छलफल गरेका थियौँ नि।
ए, मिना दिदी, सन्तोष र गिरिधारी भाइ पनि हुनुहुन्थ्यो नि, होइन?
हो, हामी सबै थियौँ।
ए, तपाईँ पत्रिका पढ्ने विनोद भाइ हो नि?
हो, म नै हुँ।
कस्तो भुसुक्कै बिर्सेको मैले त आजको कार्यक्रमलाई। तपाईँको फोन आउनुभन्दा 10 मिनट अगाडि सम्झेर तयार हुँदै थिएँ, घरबाट निस्किसकेँ, एकछिनमा नै चौतारीमा आइपुग्छु, तपाईँहरू नआतिकन बस्नुहोस् है।
रेणुका म्याडम साँच्चीकै स्रोतपूर्ण हुनुहुन्छ। उहाँको चासो विषय नभएको शिक्षा क्षेत्रको कुनै विषय नै छैन होला। शिक्षा सम्बन्धी केही जिज्ञासा भए उहाँलाई सोद्धा चित्तबुद्ध जवाब पाइन्छ नि।
हो, अघिल्लो पटकका छलफलमा विद्यार्थीहरू बिचमै हराएका कारणहरू कति चित्त बुझ्दो हिसाबले दिनुभयो, होइन त? मलाई त अब सरकारले माथि माथि होइन, विद्यालय तहमा नै ध्यान दिएर कक्षा एकमा भर्ना भएका सबैलाई बिचमै नछोडिकन पुरा सिकाइ उपलब्धि हासिल गराएर विद्यालय तह पुरा गराउनु पर्छ भन्ने लागेको छ।
अनि मिना दिदीको कुरा त अति उत्तम। अनि दिदीको कुरा कसले सरकारसँग पुर्याइदिने होला?
सरकार समक्ष पुर्याए पनि के सुन्नान् र?
के सरकारमा बस्नेले यति पनि नबुझेका होलान् र?
यस्तै हामी जस्ताले छलफल गर्दै माथिसम्म पुर्याउन सकिन्छ नि।
कसरी?
हामीसँग स्थानीय तह छ, गाउँपालिका र नगरपालिका नामका। यहाँ जनप्रतिनिधि पनि छन्, प्रदेश सभा र संघीय संसदमा प्रतिनिधित्व गर्ने। यिनीहरूलाई पनि भेट भएका बेला भनिरहनु पर्छ नि।
मैले त पत्याउन्न।
प्रयास छाड्नु हुँदैन, प्रयास गरिरहे एक न एक दिन सुन्लान् नि। अनि सरकारी नीति नियम कानुनमा परिवर्तन गर्ला नि, अनि परिवर्तन आउला नि त।
नमस्कार
म्याडम।
नमस्कार सबैजनालाई। मैले धेरै कुराएँ कि, माफ गर्नुहोला है।
केही समस्या छैन,
हामी यो समयलाई उपयोग गरी शिक्षाका विषयमा नै छलफल गरिरहेका छौँ।
यस सालको एसईमा नतिजा खस्केको विषयमा छलफल गर्ने भनेका थियौँ नि अघिल्लो पटक, होइन र मिना दिदी?
हो, 2080 सालको माध्यमिक शिक्षा परीक्षाको नतिजामा 47.86% परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् भन्ने सुनेका थियौँ। यसैबाट छलफल सुरु गरौँ न।
यो माध्यमिक शिक्षा परीक्षा भनेको र एसई भनेको एउटै हो?
यी गिरिधारी दाई त प्रसङ्गलाई अर्कोतिर मोड्न खोज्नुहुन्छ त।
होइन होइन, यो कुरा पनि प्रासङ्गिक नै छ। हामी एसएलसी र एसईई बीच कहिलेकाहीँ अल्मलिन सक्छौँ नि।
उसो भनिदिनु न त।
हो नि, सेकेन्डरी एजुकेसन एक्जामिनेसनलाई छोटो रूपमा एसईई भनिन्छ, यसको नेपालीमा माध्यमिक शिक्षा परीक्षा हुन्छ।
कतिजना सहभागी भएका रहेछन् यसपालि?
यसपालि 4,44,785 विद्यार्थी।
एनजीमा चाहिँ कतिजना परेका रहेछन्?
एनजीमा चाहिँ 51.14% अर्थात् 242,092।
2080 एसईमा 242,092 परीक्षार्थी एनजीमा परेका हुन् त?
हो त।
आमामामा, कति धेरै रहेछन्।
कति धेरै पो रहेछन् त।
यो लेटर ग्रेडिङ पद्धतिमा त अनुतीर्ण हुँदैनन् भन्थे त, अब एनजीमा परेकाले कक्षा 11 पढ्न पाउँछन् त?
पाउँदैनन्। एनजीमा परेका 242,092 कक्षा 11 भर्ना हुन पाउँदैनन्। उनीहरू कक्षा 11 पढ्नका लागि ग्रेड वृद्धि पूरक परीक्षामा समावेश भएर एनजीभन्दा माथिल्लो ग्रेड प्राप्त गर्नुपर्छ।
यसभन्दा पहिला त एनजी भन्ने ग्रेड थिएन त?
हो, थिएन। लेटर ग्रेडिङ निर्देशिका 2078 परिवर्तन भएपछि एनजी राखिएको हो।
एनजीमा कस्ता कस्ता विद्यार्थीहरू पढ्दा रहेछन्?
लेटर ग्रेडिङ निर्देशिका 2078 अनुसार पहिलाको पद्धतिमा परिवर्तन गरिएको रहेछ।
निर्देशिकामा के रहेछ त्यस्तो नतिजा नै गडबड गर्ने?
निर्देशिकामा प्रत्येक विषयको सैद्धान्तिक तर्फ 35% अङ्क नल्याउने विद्यार्थी नन ग्रेडमा पर्ने भनिएको छ।
अझ सरल किसिमले भनिदिनु हुन्थ्यो कि, बुझ्नै पो कठिन भयो त।
सरल किसिमले भन्नुपर्दा प्रत्येक विषयको पूर्णाङ्क 100 हुने, त्यसमा 25 पूर्णाङ्क आन्तरिक मूल्याङ्कन र 75 पूर्णाङ्क सैद्धान्तिक परीक्षा हुने गरी व्यवस्था गरिएको छ। यसको मतलब सैद्धान्तिकतर्फ 75 पूर्णाङ्कको परीक्षा हुने विषयमा 35% अङ्क नल्याउने विद्यार्थी नन ग्रेडेडमा पर्छन्। यसलाई अवर्गीकृत भनी उपलब्धि स्तरको व्याख्या पनि निर्देशिकाले गरेको छ।
यसको मतलब कति अङ्क ल्याउनु पर्ने हुन्छ त?
26.25। यसलाई सामान्य रूपमा 27 भनेर बुझ्दा हुन्छ।
सैद्धान्तिक र आन्तरिक मूल्याङ्कनमा छुट्टा छुट्टै उत्तीर्ण हुनुपर्छ भन्ने हो?
सही कुरा। जस्तो 75 पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा 35% उपलब्धि प्रतिशत ल्याउनु भनेको 27 अङ्क हो र 25 पूर्णाङ्कको आन्तरिक मूल्याङ्कनमा 40% ल्याउनु भनेको 10 अङ्क हो। यसको मतलब प्रत्येक विषयमा सैद्धान्तिक र आन्तरिक मूल्याङ्कनबाट प्राप्त उपलब्धि जोड्दा न्यूनतम 37 अङ्क नआउने नन ग्रेडेडमा पर्ने हुन्छ। योभन्दा कम अङ्क ल्याउने जति एनजीमा परेका हुन्।
अनि मलाई लागेको नि, भनौँ।
ए भन्नुहोस् न भन्नुहोस्।
एनजीमा परेकाहरू कक्षा 11 लागि अयोग्य भए त?
हो नि, उनीहरू कक्षा 11 लागि अयोग्य भए। कक्षा 11 पढ्नका लागि उनीहरूले ग्रेड वृद्धिको पूरक परीक्षामा सहभागी भई कम्तीमा डी ग्रेड ल्याउनु पर्ने हुन्छ।
अब कसरी पाउलान् त कक्षा 11 पढ्न उनीहरूले?
ग्रेड वृद्धिको पूरक परीक्षाबाट ग्रेड सुधार भएपछि पढ्न पाउँछन्।
जस्तो 75 पूर्णाङ्कको सैद्धान्तिक परीक्षामा 45% उपलब्धि प्रतिशत ल्याउँदा 34 अङ्क हुन्छ, अनि 25 पूर्णाङ्कको आन्तरिक मूल्याङ्कनमा 8 ल्याएर दुवै जोड्दा 42 पुगेपछि पनि नन ग्रेड हुन्छ र?
हो, हुन्छ। दुवैमा तोकिएको न्यूनतम प्रतिशत ल्याउनै पर्छ। 75 पूर्णाङ्कको सैद्धान्तिकमा 30% अर्थात् 23 अङ्क र 25 पूर्णाङ्कको आन्तरिक मूल्याङ्कनमा 80% अर्थात् 20 अङ्क ल्याएर दुवै जोड्दा 43 अङ्क भए पनि नन ग्रेडेडमा पर्छ।
यो त भयो 2080 एसईको नतिजा खस्केको कुरामा त सहमत भयो। विद्यार्थीको नतिजामा सुधार हुन सकेको भने देखिएन नि?
हो त नि, व्यक्ति सापेक्ष विद्यालय सापेक्ष एसईको नतिजामा सुधार भए पनि समग्रमा नतिजामा सुधार नभएको नै हो।
अब नतिजा सुधार नहुनुका प्रसङ्गतिर जाउँ न, हुन्न र?
भइहाल्छ नि।
एसईको नतिजा खस्कनुको कारण र यसमा गर्नुपर्ने सुधारका कुरा पनि गर्नुपर्छ नि।
सही कुरा। समस्या त जसले पनि भन्न सक्ला जस्तो छ।
सुगमको भन्दा दुर्गमको नतिजा खस्केको सुनिन्छ नि रेणुका म्याडम, कारण के होला?
यसको मुख्य कारण त दुर्गम र विकट क्षेत्रमा माध्यमिक तहमा विषयगत शिक्षकको अभाव नै हो। यो समस्या अहिले झनै बढेको छ भन्ने सुनेकी छु।
बढेको कुरा त पत्र पत्रिकामा पनि पढेको थिएँ मैले।
कुन कुन विषयका शिक्षक अभाव रहेछन्?
मैले पत्रिका पनि ल्याएको छु, पढौँ त?
खुर्क पढे भइहाल्यो नि, हामी सुन्छौँ।
अछामको देवी माण्डव माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि 7 पटकसम्म विज्ञापन आह्वान गर्दा पनि योग्य उम्मेद्वारले आवेदन नदिएपछि 8 पटक विज्ञापन गर्नु पर्यो। विज्ञान विषयमा बिएससी पढेका पाइन्छन् तर उनीहरूसँग लाइसेन्स छैन। शिक्षक लाइसेन्स पनि दुर्गम जिल्लामा शिक्षकको आपूर्ति हुन नसक्नु महत्त्वपूर्ण कारण हो। यस्तै दार्चुलाको मार्मा गाउँपालिका स्थित लट्टीनाथ माध्यमिक विद्यालयमा अङ्ग्रेजी विषयको शिक्षक छनौट गर्न 6 पटक विज्ञापन गर्दा पनि योग्य उम्मेद्वारले आवेदन दिएका छैनन्।
अरू जिल्लामा पनि यस्तै त पर्दो होला।
मुगुको छायानाथ रारा नगरपालिका स्थित महाकाली माध्यमिक विद्यालयले पनि विज्ञान शिक्षकका लागि 6 पटक विज्ञापन गर्नु पर्यो।
कति स्कुलमा त शिक्षक नियुक्ति भए पनि बिचैमा छोडेर जान्छन् होला नि।
दुर्गम र कर्णाली प्रदेशमा मात्रै होइन, तुलनात्मक रूपमा सुगम भनिएका जिल्लामा पनि शिक्षकको अभाव समस्याको रूपमा देखिएको छ।
पछिल्लो पटक सार्वजनिक विद्यालयहरूले पटक पटक विज्ञापन गर्दा पनि शिक्षक पाउनै छाडेका छन्।
अरू विषयमा पनि शिक्षकको अभाव होला नि।
माध्यमिक तहमा विशेष गरी विज्ञान, गणित र अङ्ग्रेजी विषयमा शिक्षकको अभाव देखिएको छ। एसईको नतिजाले पनि यिनै विषयमा धेरै विद्यार्थी असफल हुने गरेको देखाउँछ। अब कारण र असर प्रष्ट भयो नि, होइन?
अरू पनि कारण होला नि है?
छन् नि, नियमित पठन पाठन नहुनु पनि अर्को कारण हो।
स्कुलमा नियमित पठन पाठन हुँदैन र?
सबै ठाउँमा एकै किसिमले पठन पाठन भएको पनि छैन। हिमाली क्षेत्रमा जाडोका कारण विद्यालय शैक्षिक वर्षका लागि तोकिएको दिनसम्म पठन पाठन हुँदैन। स्थानीय मेला चाडपर्व आदिले पनि पठन पाठनलाई असर पारेको हुन्छ। गर्मी तथा वर्षायाममा पनि नियमित पठन पाठन हुन सक्दैन। हिमाली क्षेत्रमा त यार्चा गुम्बा टिप्न अभिभावक र विद्यार्थी सबै जान्छन् रे। पहिलो कुरा त विद्यालयमा नियमित पठन पाठन हुनुपर्छ। शिक्षक र विद्यार्थीहरू कक्षा कोठाको अन्तर्क्रियामा सहभागी हुनुपर्छ, तब मात्र परीक्षाको नतिजामा सुधार आउँछ।
सहर र बजारमा त नियमित पठन पाठन भएको नै देखिन्छ त।
यो सहर र बजारको कुरा होइन नि। प्राय सहर र बजारमा एनजी ल्याउने कम नै होलान्। हिमाल पहाड र तराईका दुर्गम र सुविधाविहीन क्षेत्रको कुरा हो नि।
विद्यालय खुल्नु पर्ने दिन जति पनि नखुल्नु, खुले पनि पुरा समय पढाइ नहुनु पनि होला नि।
नियमित पठन पाठन भएका विद्यालयको पनि नतिजा त राम्रो सुनिँदैन नि रेणुका म्याडम। अरू पनि कारण होला नि त्यत्रो संख्यामा एनजीमा पर्नुमा।
हो, अरू कारणहरू पनि छन्। हाम्रो पढाइ परीक्षामुखी छ, पाठ्यक्रममुखी पठन पाठन हुन सकेको छैन।
कस्तो हुनुपर्ने हो म्याडम?
पाठ्यक्रममा आधारित पठन पाठन हुनुपर्छ।
कतिपय स्कुलमा त पुराना प्रश्नपत्र रटाउँछन् रे।
पुराना प्रश्नपत्र पनि सिकाइका सामग्री हुन्। पुराना प्रश्नपत्रलाई उपयोग गर्नै हुँदैन भन्ने चाहिँ होइन। पुराना प्रश्नपत्रका आधारमा शिक्षण सिकाइ गर्न मिल्छ, तर तिनै प्रश्नपत्रको जवाफ लेखेर रटाउन भन्ने हुँदैन।
विगत 10 वर्षका प्रश्नपत्र हल गर्न सक्ने हो भने त प्रश्नहरू तिनैभित्रबाट आउँछन्। अनि पुराना प्रश्नहरू नपढाएर के गर्ने त?
त्यसैले मैले भनेको कुरा अब हाम्रो सिकाउने शैलीमा नै परिवर्तन हुनुपर्छ। परीक्षामा सोधिने प्रश्नपत्रमा पनि परिवर्तन हुनुपर्छ। पुराना प्रश्नपत्र पढायो, अलि भिन्न किसिमले प्रश्न सोधिएमा विद्यार्थीले हल गर्नै सक्दैनन्, अनि यस्तो नतिजा आउँछ। पाठ्यक्रममा उल्लिखित विषयगत उद्देश्यका आधारमा पठन पाठन हुनुपर्छ।
खै, मैले त एसईको नतिजा खस्कनुमा यो COVID-19 पनि जिम्मेवार छ भनेर एकजना विद्वानले भनेको पनि सुनेको थिएँ।
COVID-19 पनि एउटा कारण हो र नतिजा खस्कनु यसको असर हो।
कसरी?
COVID-19 विश्वव्यापी प्रभावले अन्य क्षेत्र जस्तै विद्यालयको पठन पाठनलाई असर गर्यो। नियमित पठन पाठन हुन सकेन। पठन पाठनलाई अनलाइन माध्यम अपनाइयो, यसको असर पनि हो।
अनलाइन पठन पाठनले त नतिजा बढाउन झन् सहयोग हुनुपर्ने हो, किन नतिजा खस्कन असर गर्यो त? मैले त बुझ्न सकिनँ त।
वास्तवमा पठन पाठनमा सूचना तथा प्रविधिको प्रयोग हुनु राम्रो हो, तर
के म्याडम,
पठन पाठनमा अनलाइन पठन पाठन आजको आवश्यकता पनि हो। COVID-19 प्रभाव फैलिएको समयमा अनलाइन पठन पाठन सुरु गरियो। आफ्ना छोराछोरीका लागि अभिभावकहरूले मोबाइल फोन, ल्यापटप आदिको प्रबन्ध पनि गरिदिनुभयो, इन्टरनेट पनि जोडिदिनुभयो। विद्यार्थीहरूले अनलाइन कक्षाबाट नै सिक्ने अवसर पाए।
यो त राम्रो हो नि, कसरी नतिजा खस्कन यसले असर गर्यो त?
सिक्ने अवसर सिर्जना त भयो, कतिपय विद्यार्थीले यसको सही सदुपयोग गर्न सकेनन्। अभिभावकहरूको निगरानी पनि पुग्न सकेन। विद्यार्थीहरूमा मोबाइल र ल्यापटप चलाउने लत बस्न थाल्यो। सामाजिक सञ्जालमा व्यस्त हुन थाले। यसले पनि विद्यार्थीको सिकाइमा तयारी पुग्न सकेन अनि नतिजामा असर पर्न गयो।
यो त साह्रै सही कुरा गर्नुभयो म्याडमले। हाम्रा घरमा पनि केटाकेटीहरू मोबाइल र ल्यापटप चलाउन नपाउँदा साह्रै बेखुसी हुन्थे।
अरू पनि कारण छन् होला कि?
छन् नि। पाठ्य पुस्तकको सबै पाठ पढाइ नहुनु, परीक्षाको तयारी राम्रोसँग नहुनु, अभिभावकको चासो कम हुनु, घरमा पढ्ने वातावरण नहुनु, गरिबीका कारण विद्यालयमा नियमित उपस्थित हुन नसक्नु पनि नतिजा खस्कनुका कारणहरू हुन्।
अनि सुधार्ने कसरी त?
तपाईँ हामी शिक्षक पनि होइनौँ, विद्यार्थी पनि होइनौँ, हामीले कसरी सुधार्छौँ त?
यी सन्तोष भाइले पनि कस्तो कुरा गरे, शिक्षक विद्यार्थी नभए पनि अभिभावक त हौ नि हामी पनि।
त्यो त हो,
हाम्रो भूमिका कतै हुँदैन त। कसो हो मिना दिदी?
हो नि,
गिरिधारी भाइले सही भन्नुभयो। एसईको नतिजा सुधार्नमा अभिभावकको पनि ज्यादै ठुलो भूमिका हुन्छ।
त्यो कसरी?
म शिक्षक नभए पनि भन्न सक्छु।
त्यसो भने भन्नु न त।
घरमा छोराछोरीलाई पढ्ने वातावरण बनाउने, पढ्ने समयमा काम नलगाउने, विद्यालय नियमित पठाउने, आवश्यक सामग्रीहरू उपलब्ध गराउने, बेला बेलामा स्कुलमा पुगेर उनीहरूको पढाइ कस्तो छ भनेर शिक्षकसँग छलफल गर्ने, छोराछोरीलाई मोबाइल र ल्यापटपमा मात्रै समय बिताउन नदिने, उनीहरूको गतिविधिको सचेततापूर्वक अवलोकन गर्ने, यस्ता काम त गर्न सक्छौँ नि हामीले पनि, होइन र?
यस्ता काम गर्न त सकिन्छ नि।
सुधार्ने अरू कुरा त रेणुका म्याडमले नै भन्नुहुन्छ। अब
हामी सबैका आफ्ना जिम्मेवारी छन् नि। शिक्षकका जिम्मेवारी, अभिभावकका जिम्मेवारी, विद्यार्थी आफैका जिम्मेवारी, विद्यालयका आफ्नै जिम्मेवारी छन्। स्थानीय तहदेखि सङ्घीय सरकारको पनि जिम्मेवारी हुन्छ यसमा।
खै, यो त ज्यादै सैद्धान्तिक कुरा भयो नि म्याडम।
धेरै सैद्धान्तिक छैन विनोदजी। शिक्षकले पाठ्यक्रमका आधारमा विभिन्न विधि तथा प्रविधिको प्रयोग गरी नियमित पठन पाठन गर्नुपर्छ। कमजोर विद्यार्थीका लागि उपचारात्मक शिक्षण गर्नुपर्छ। अभिभावकले मिना दिदीले भने जस्तै गर्नुपर्छ। नियमित कक्षामा जानुपर्छ, शिक्षकको निर्देशनअनुसार काम गर्नुपर्छ, विद्यार्थीले मिहिनेत गर्नुपर्छ, विद्यालयले योग्य शिक्षक व्यवस्थापन गर्नुपर्छ।
त्यो त हो, यहाँ त स्थानीय तह र सङ्घीय सरकारको भूमिका आएन नि।
आउँछ। स्थानीय सरकारको भूमिका, स्रोतको प्रबन्ध, सुपरिवेक्षण र अनुगमन गर्नु हो भने सङ्घीय सरकारले विशेष गरी स्रोतको प्रबन्ध गर्नु हो।
ए
खै यसका बारेमा आज पनि छलफल गरेर टुङ्गिँदैन जस्तो छ। अहिले म्याडमलाई हतार भयो होला, अर्को फुर्सदको दिनमा छलफल गरौँला। म्याडमबाट धेरै विषयको जानकारी भयो, अहिलेलाई हाम्रो छलफल यतिमै स्थगित गरौँ कि?
हुन्छ नि।
हस्त श्रोताबिन, आजको यस शैक्षिक कार्यक्रमबाट हामी सबैलाई बिदा दिन्छौँ। नमस्ते।